بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على رسوله الكريم وعلى آله وأصحابه أجمعين وعلى كل من تبعهم بإحسان إلى يوم الدين. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وَلَقَدْ أَرْسَلْنَا إِلَىٰ أُمَمٍ مِّن قَبْلِكَ فَأَخَذْنَاهُمْ بِالْبَأْسَاءِ وَالضَّرَّاءِ لَعَلَّهُمْ يَتَضَرَّعُونَ فَلَوْلَا إِذْ جَاءَهُمْ بَأْسُنَا تَضَرَّعُوا وَلَٰكِنْ قَسَتْ قُلُوبُهُمْ وَزَيَّنَ لَهُمُ الشَّيْطَانُ مَا كَانُوا يَعْمَلُونَ فلما نسوا ما ذكروا به فتحنا عليهم أبواب كل شيء حتى إذا فرحوا بما أوتوا أخذناهم بغتة فإذا هم مبلسون فقطع دابر القوم الذين ظلموا والحمد لله رب العالمين قل أرأيتم إن أخذ الله سمعكم وأبصاركم وختم على قلوبكم من إله غير الله يأتيكم به انظر كيف نصرف الآيات ثم هم يصدفون قل أرأيتكم إن أتاكم عذاب الله بغتة أو جهرة هل يهلك إلا القوم الظالمون وما نرسل المرسلين إلا مبشرين ومنذرين فمن آمن وأصلح فلا خوف عليهم ولا هم يحزنون والذين كذبوا بآياتنا سيمسهم العذاب بما كانوا يفسقون یہ سورہ انعام کی آیات ہیں، آیت نمبر 42 سے لے کر 49 تک یہ آیتیں تلاوت کی گئی ہیں. ان کا خلاصہ یہ ہے کہ پیچھے اس بات کا ذکر آ رہا ہے کہ مشرکین مکہ بڑے سینے تان تان کر یہ دعوے کیا کرتے تھے کہ آپ ہمیں جس عذاب سے ڈرا رہے ہیں لے آئیں وہ ہمارے پاس، اور جس قیامت سے ڈرا رہے ہیں وہ قیامت لے آئیں تو ہم جان لیں گے کہ ہاں آپ سچے ہیں. تو اللہ تبارک و تعالیٰ نے پہلے بھی اس کا یہ جواب دیا ہے کہ اگر بالفرض تمہارا یہ مطالبہ پورا کر دیا جائے کہ تم پر عذاب نازل ہو جائے تو تم بچو گے کہاں کہ اس کے بعد پھر تم ایمان لا سکو. یہ جو تم شرط لگا رہے ہو کہ عذاب دکھا دیں تو پھر ہم ایمان لے آئیں گے، تو عذاب اگر آ گیا تو تم رہو گے کہاں کہ جس کے نتیجے میں تمہیں ایمان کا موقع ملے. اللہ تعالیٰ فرماتے ہیں کہ ایک عذاب ہوتا ہے سزا کا اور ایک عذاب ہوتا ہے تنبیہ کا. سزا کا جو عذاب ہوتا ہے وہ پھر اس کے بعد پھر کوئی گنجائش باقی نہیں رہتی، انسان تباہ ہو جاتا ہے، ہلاک ہو جاتا ہے، اور اس کے پاس کوئی اس بات کا موقع نہیں رہتا کہ انسان اپنے حالت کو درست کر سکے. لیکن ایک عذاب ایسا ہے جو تنبیہ کے لیے دیا جاتا ہے. وہ چھوٹی چھوٹی مصیبتیں ہوتی ہیں جو اللہ تبارک و تعالیٰ کی طرف سے آتی ہیں، چھوٹی چھوٹی تکلیفیں ہیں جو اللہ تعالیٰ کی طرف سے آتی ہیں، ان کا مقصد بے شک یہ ہوتا ہے کہ انسان اس عذاب کو دیکھ کر اپنی حالت کی اصلاح کر لے، اور اس کے نتیجے میں جو لوگ متنبہ ہو جاتے ہیں، اپنے حالات کی اصلاح کر لیتے ہیں، تو اللہ تبارک و تعالیٰ ان کو اعلیٰ درجات عطا فرماتے ہیں، اور جو لوگ اس کے باوجود اپنی گمراہی میں اڑے رہتے ہیں اور اپنی اصلاح نہیں کرتے تو پھر بسا اوقات اللہ تبارک و تعالیٰ ان کو ڈھیل دیتا ہے. اور ڈھیل دینے کے معنی یہ ہے کہ फिर उनके ऊपर खुशहाली आती है, उन वो बड़े खुशियों के अंदर मगन होते हैं, और उसके नतीजे में वो ये भूल जाते हैं कि हमारे ऊपर कोई तंबी आई थी और हमें चाहिए था कि अपनी इस्लाह कर लेते। तो अल्लाह तबारक व तआला फिर उनको एकदम किसी अजाब में पकड़ लेते हैं और उसके नतीजे में उनकी जड़ ही कट जाती। तो अल्लाह तबारक व तआला फरमा रहे हैं कि यही हमारी सुन्नत रही है पिछले अंबियाए किराम और पिछली मिल्लतों के बारे में भी। अब इन आयात का तर्जमा इस रोशनी में मैं पेश करता हूँ। फरमाया कि और ए पैगंबर, तुमसे पहले हमने बहुत से कौमों के पास पैगंबर भेजे, फिर हमने उनकी नाफरमानी की बिना पर उन्हें सख्तियों और तकलीफों में गिरफ्तार किया ताकि वो इज्ज़ो नियाज का सेवा अपनाएं। फिर ऐसा क्यों ना हुआ कि जब उनके पास हमारी तरफ से सख्ती आई थी उस वक्त वो आजजी का रवैया इख्तियार करते, बल्कि उनके दिल तो और सख्त हो गए और जो कुछ वो कर रहे थे शैतान ने उन्हें ये सुझाया कि वही बड़े शानदार काम है। फिर उन्हें जो नसीहत की गई थी जब वो उसे भुला बैठे तो हमने उन पर हर नेमत के दरवाजे खोल दिए, यहाँ तक के जो नेमतें उन्हें दी गई थीं जब वो उन पर इतराने लगे तो हमने अचानक उनको आ पकड़ा, जिसका नतीजा यह हुआ कि वो बिल्कुल मायूस होकर रह गए। इस तरह जिन लोगों ने जुल्म किया था उनकी जड़ काट कर रख दी गई, और तमाम तारीफें अल्लाह की हैं जो तमाम जहानों का परवरदिगार है। ऐ पैगंबर, उनसे कहो ज़रा मुझे बताओ कि अगर अल्लाह तुम्हारी सुनने की ताकत और तुम्हारी आंखें तुमसे छीन ले और तुम्हारे दिलों पर मोहर लगा दे तो अल्लाह के सिवा कौन सा माबूद है जो चीज़ें तुम्हें ला कर दे। देखो हम कैसे कैसे मुख्तलिफ तरीक़ों से दलाइल बयान करते हैं फिर भी ये लोग मुँह फेर लेते हैं। कहो ज़रा ये बताओ कि अगर अल्लाह का अज़ाब तुम्हारे पास अचानक आए या ऐलान करके, दोनों सूरतों में क्या जालिमों के सिवा कोई इसी और को हलाक किया जाएगा। हम पैगंबरों को इसीलिए तो भेजते हैं कि वो नेकियों पर खुशखबरी सुनाएं और नाफरमानी पर अल्लाह के अज़ाब से डराएं। चुनांचे जो लोग ईमान ले आए और अपनी इस्लाह कर ली उनको न कोई खौफ होगा और न वो गमगीन होंगे, और जिन लोगों ने हमारी आयतों को जुटलाया उनको अज़ाब पहुँच कर रहेगा क्योंकि वो नाफरमानी के आदि थे। इसमें अल्लाह तबारक व तआला ने अपनी सुन्नत बयान फरमाई है पिछले अंबियाए किराम और पिछली उम्मतों के बारे में। वो ये जैसा कि मैंने अभी खुलासे में अर्ज़ किया कि उन्हें शुरू में तंबीह की जाती है कुछ सख्तियाँ भेज कर, वलकद अरसलना इला उमम मिन कबलिक, ऐ पैगंबर आपसे पहले भी हमने जो उम्मतें गुजरी हैं उनके पास अपने पैगंबर भेजे थे, और फिर हमने अखदनाहुम बिल बासाई वज़्ज़र्रा, हमने उनको गिरफ्त में ले लिया सख्ती और तकलीफ के साथ, यानी कुछ छोटी छोटी तकलीफ़ें उनके ऊपर आईं, कभी कोई वबा आ गई, कभी कोई और दुश्मन चढ़ाया, कभी कोई और जलजला आ गया वगैरह। तो ये जो मुसीबतें भेजी गईं वो इसलिए लअल्लहुम यतज़र्रऊन, ताकि वो गिड़गिड़ाएं। यतज़र्रऊन तज़र्रु से निकला है जिसके माना होते हैं गिड़गिड़ाना और फरियाद करना, तो उसी का तर्जमा हमने किया है कि वो इज्ज़ो नियाज का सेवा अपनाए, यानी अल्लाह ताला की तरफ रुजू करके अपने आप अपने इज्ज़ का इजहार करें और कहें कि या अल्लाह हम इस तकलीफ के मुतहम्मिल नहीं हैं, अपने फजल व करम से ये तकलीफ हमसे दूर कर दीजिए, और हमारी जिन बदअमालियों की वजह से ये आई है تو اے اللہ ہم اس سے توبہ کرتے ہیں اور آئندہ اس سے دور رہنے کی پوری کوشش کریں گے. یہ تھا صحیح رویہ جو ان کو اختیار کرنا چاہیے تھا. فلولا اذ جاءہم باسنا تضرعوا, تو ایسا کیوں نہ ہوا کہ جب ان کے پاس ہماری طرف سے سختی آئی تھی تو تضرعوا, وہ عاجزی کا رویہ اختیار کرتے اور پھر اللہ تعالیٰ کی طرف رجوع کرتے. ولیکن قصد قلوبہم, لیکن ہوا یہ کہ ان کے دل اور سخت ہو گئے. یہ علامت ہے, یہ در حقیقت دنیا کے اندر جتنی مصیبتیں آتی ہیں, جو بلائیں آتی ہیں, اس میں انسان کے لیے کچھ فائدے کی بھی باتیں ہیں اور کچھ نقصان کی بھی باتیں. فائدے کی باتیں یہ ہے کہ انسان اگر ان مصیبتوں اور تکلیفوں میں اللہ کی طرف رجوع کرے اور عاجزی کا رویہ اپنائے کہ اللہ ہم آپ کے عاجز بندے ہیں, آپ نے جو کچھ تکلیف بھیجی ہے یہ آپ کا کی مشیت ہے, آپ کا یہ فیصلہ ہے, ہم اس پر راضی ہیں, لیکن اے اللہ آپ ہی سے ہم مانگتے ہیں کہ اس سے تکلیف کو دور فرما دیجئے, اور ہماری جن بدعمالیوں کی وجہ سے یہ تکلیفیں آئی ہیں اللہ ہم اس کی مغفرت مانتے ہیں, آپ انہیں معاف فرما دیجئے اور معاف فرما کر ہم سے یہ تکلیف دور کر دیجئے, آئندہ ہم اپنی اصلاح کی کوشش کریں گے. یہ ہے وہ رویہ جو ایک صحیح بندے کو اختیار کرنا چاہیے, اور اگر وہ اختیار کر لیتا ہے تو اس کا مطلب یہ ہے کہ جو تکلیفیں آئی تھیں وہ بجائے اس کے لیے نقصان دہ ہونے کے فائدہ مند ہو جاتی. فائدہ مند اس طرح ہو جاتی ہے کہ حدیث میں آتا ہے کہ جب بھی کوئی کسی انسان کو کوئی تکلیف پہنچتی ہے تو اللہ تبارک و تعالیٰ اس کے اوپر اس کے درجات بلند کرتے, اس کے گناہ معاف فرماتے, اور وہ تکلیف بھی اس کے لیے ایک بہت بڑا انعام بن جاتی ہے. اور سب سے بڑا انعام یہ ہے کہ ان تکلیف کے نتیجے میں انسان کو رجوع اللہ کی توفیق ہو گئی, استغفار کی توفیق ہو گئی, توبہ کی توفیق ہو گئی. تو یہ علامت ہے اس بات کی کہ یہ جو کچھ مشکل آئی تھی یہ در حقیقت اللہ تعالیٰ کی طرف سے میرے لیے ایک نعمت تھی جس نے مجھے کھڑا کر دیا اور میں گمراہی سے بچ گیا. دوسری طرف اللہ بچائے اگر یہ رویہ ہو کہ اس تکلیف پر شکوہ ہے اللہ سے, اللہ تعالیٰ کی تقدیر سے گلہ ہے, اور بجائے اللہ تعالیٰ کی طرف رجوع کرنے کے انسان جو ہے وہ بس صرف تکلیف کے اظہار پر اکتفا کرتا ہے اور اللہ تعالیٰ کی طرف رجوع نہیں کرتا, تو یہ علامت ہے اس بات کی کہ اس آزمائش میں وہ ناکام ہو گیا. پھر یہ مصیبت جو ہے وہ در حقیقت اس کے لیے ایک عذاب ہے, اللہ تعالیٰ حفاظت فرمائے. تو دونوں رویے اللہ تعالیٰ نے یہاں پر بیان فرمائے کہ اگر کوئی تکلیف آئی ہے تو تضرعوا, کیوں ایسا نہیں ہوتا کہ وہ اللہ تعالیٰ سے التجا کریں, اللہ تعالیٰ کی طرف رجوع کریں. لیکن جو لوگ ایسا نہیں کرتے تو ان کو وہ کیا ہوتا ہے کہ لیکن قصد قلوبہم, دل سخت ہو جاتے ہیں. دل سخت ہونے کے معنی یہ کہ وہ اپنی نابد اعمالیوں پر مسلسل کاربند رہتے ہیں, کسی گناہ سے توبہ نہیں کرتے, کسی گناہ کو چھوڑتے نہیں. جس طرح پہلے حرام خوری کر رہے تھے اب بھی کرتے ہیں, جس طرح پہلے اللہ کو ناراض کر رہے تھے اب بھی کرتے ہیں. وَزَيَّنَ لَهُمُ الشَّيْطَانُ مَا كَانُوا يَعْمَلُونَ, اور شیطان ان کے نگاہوں میں ان کے اعمال کو مزین کر کے خوبصورت بنا کر پیش کرتا ہے, یعنی یہ چھجا دیتا ہے کہ جو تم کر رہے ہو وہی بڑے شاندار کام ہے, وہی کرتے رہو. اگر پہلے تم دوسروں کے حقوق پر ڈاکہ ڈالتے تھے اب بھی ڈالو, پہلے اگر تم نمازیں چھوڑے ہوئے تھے اب بھی چھوڑے رکھو, تم اگر شراب پی رہے تو پیتے رہو, تم اگر یعنی فحاشی مبتلا تھے وہ کام کرتے رہو. یہ ان کے دل کو سجا دیتا ہے شیطان, تو اس وقت بڑا خراب انجام ہوتا ہے. کیا کہ فلما نسو ما ذکرو بھی، تو جب یہ لوگ اس بات کو بھول جاتے ہیں جس کے ذریعے ان کو نصیحت کی گئی تھی، یعنی یہ جو تکلیفیں آئی تھیں یہ نصیحت کرنے کے لیے آئی تھیں کہ تم اپنے حالات کو درست کر لو، تو جب وہ اس کو بھول جاتے ہیں فتحنا علیہم ابواب کل شیء، تو ہم ان پر ہر نعمت کے دروازے کھول دیتے ہیں، پھر خوب خوشحالی آتی ہے، بڑے مزے کرتے ہیں، عیش کرتے ہیں، حتیٰ اذا فرحوا بما اوتوا، یہاں تک کہ جب نعمتیں جو ان کو دی گئی تھیں اس پر وہ اترانے لگتے کہ دیکھو ہمیں تو یہ کچھ نعمتیں مل گئیں، اور اس نعمتوں، اس خوشحالی کو، اس عیش و عشرت کو جو ان کو حاصل ہوئی ہے اس کے اوپر دوسروں کے مقابلے میں اتراتے ہیں اور کہتے ہیں کہ دیکھو وہ مصیبت جو تھی وہ گزر گئی اور اب تو ہم بڑے خوشحال ہیں، حالانکہ ہم نے اللہ کی طرف رجوع نہیں کیا تھا، ہم نے اللہ سے معافی نہیں مانگی تھی، اس کے باوجود ہم خوشحال ہیں، اس کے باوجود ہم مزے کر رہے ہیں، تو جب یہ حالت ہو جاتی ہے تو اخذناہم بغتہ، تو پھر ہم اچانک ان کو پکڑ لیتے ہیں، ان کو گرفت میں لے آتے ہیں، فاذا ہم مبلسون، تو نتیجہ یہ ہے کہ پھر وہ نا امید ہو جاتے ہیں، فقطع دابر القوم الذین ظلموا، اس کا نتیجہ یہ ہوتا ہے کہ جن لوگوں نے ظلم کی روش اختیار کی تھی ان کی جڑ ہی کاٹ دی جاتی ہے، جڑ کاٹ دی جاتی ہے، یہ ایک خوبصورت یہاں پر استعارہ استعمال فرمایا اللہ تعالیٰ نے، دابر اصل میں کہتے ہیں جڑ کو، جیسے کسی درخت کی جڑ ہوتی ہے، تو اس سے یہ لگتا ہے کہ ان کے جو بدعمالیاں تھیں ان کو ایک درخت سے تشبیہ دی گئی ہے، اور اس اچانک عذاب سے پہلے جو ان کے پاس مختلف چھوٹی چھوٹی تکلیفیں آتی تھیں وہ گویا ایک شاخیں تھیں، ان کے بدعمالی کی جزا کی شاخیں تھیں، کہ تھوڑی تھوڑی بیماری آ گئی تو ایک شاخ کاٹ دی، دوسری شاخ کاٹ دی، تیسری شاخ کاٹ دی، تو وہاں پر جزوی طور پر ان کو دنیا کے اندر بتایا جا رہا تھا، اب اگر کسی شخص کو، کوئی شخص یہ دیکھے کہ میرا، میں نے اپنا لگایا ہوا درخت ہے اور اس درخت کے اندر شاخیں ہیں اور وہ شاخیں تھوڑے تھوڑے وقفے سے جھڑ رہی ہیں اور درخت جو ہے ننگا ہوتا جا رہا ہے، تو اس کو فکر ہوتی ہے کہ میں کس طرح اس درخت کو درست کروں کہ یہ شاخیں اس کی نہ جھڑیں، لیکن اگر کوئی شخص فکر ہی نہ کرے اور درخت کو اس کے حال پر چھوڑ دے، نہ اس کو پانی دے، نہ اس کی نگرانی کرے، نہ اس کی دیکھ بھال کرے، تو آخر کار کیا ہوتا ہے کہ اس کی جڑ کٹ جاتی ہے، تو یہ چھوٹی چھوٹی جو تکلیفیں ہم نے ان کو دی تھیں یہ در حقیقت شاخیں تھیں اس عذاب کے جو یہ مانگ رہے تھے، وہ شاخیں اس لیے دی گئی تھیں تاکہ ان کے جھڑنے سے یہ متنبع ہوں اور متنبع ہو کر اس درخت کی آبیاری کریں، اس کو صحیح سالم رکھنے کی کوشش کریں، لیکن جب یہ انہوں نے کوئی توجہ ہی نہ دی، ان کے اوپر کوئی تنبیہ کارگر نہ ہوئی، تو آخر میں ہم نے ان کی جڑ کاٹ دی، اس درخت کی جڑ ہی کٹ گئی، فقطع دابر الذین قوم الذین ظلموا، ان ظالموں کی جڑ ہی کاٹ دی گئی، والحمدللہ رب العالمین، اور یہ پتہ چل گیا کہ تعریف تو صرف اللہ کی ہے جو سارے جہانوں کو پروردگار ہے، ان کا جو کچھ عمل ہو رہا تھا وہ کوئی قابل تعریف نہیں تھا، صرف تعریف اگر کوئی کسی کے لائق ہے تو وہ اللہ جل جلالہ، یہاں تک ذکر تھا ان کے اوپر جو جسمانی عذاب کا، کہ ان کے اوپر جسمانی عذاب بھی آتے ہیں، और शुरू शुरू में थोड़े आते हैं, फिर आकर बड़ा आजाब आ जाता है। तो यहां से हमें सबक ये मिल रहा है कि ये अगरचे खिताब कुफार को है, लेकिन इसको अल्लाह ताला जो यहां हमसे जिक्र कर रहे हैं तो उसमें खुद हमारे लिए तो भी तो सबक दिया जा रहा है। सबक ये दिया जा रहा है कि जो कुछ तुम्हारे ऊपर मुश्किलात आती हैं उनको ये ना समझो कि ये यूं ही आ गई या तुम पर जुल्म करके लाई गई हैं, ये तुम्हें मुतनब्बे करने के लिए हैं। अगर दुनिया के अंदर कोई मुसीबत आती है तो वो तुम्हारे अमाल की वजह से आती है। मा असाबकुम मिन मुसीबतिन फबिमा कसबत अईदीकुम वयाफू अन कसीर। जो तकलीफें तुम्हें आती हैं वो सब तुम्हारे अमाल का नतीजा होती हैं, और अल्लाह ताला बहुत से गुनाहों को तो माफी करता रहता है। तो ये समझो कि ये तकलीफ जो कुछ भी आई है ये मुझे अल्लाह की तरफ रुजू करने का सबब बने, अल्लाह के सामने आजजी इख्तियार करने का सबब बने। अगर ऐसा है तो फिर वो तकलीफ भी तुम्हारे लिए रहमत बन जाएगी, तुम्हारी इसलाह हो जाएगी। लेकिन अगर तुम उसके बावजूद गफलत में पड़े रहे और उसके बावजूद तुम अल्लाह ताला की तरफ रुजू ना हुए, तो अल्लाह बचाए फिर अल्लाह ताला हो सकता है तुम्हें ढील देने के असबाब पैदा कर दे। और वो ये कि तुम खूब खुशहाल हो जाओ, तुम्हारी सारी आरजुएं पूरी होने लगें, मगन हो जाओ इस दुनिया के अंदर। शैतान उस वक्त तुम्हें सुझाएगा कि बड़ा अच्छा काम कर रहे हो, और लेकिन एक वक्त आएगा कि अचानक पकड़े जाओगे, किस तरह की मौत आ जाएगी। और कोई अजाब आम तो इंशाअल्लाह रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम की बरकत से इस उम्मत पर आने वाला नहीं है। अल्लाह ताला ने ऐलान कर दिया कि जब तक आप इन कौम के इस उम्मत के अंदर मौजूद हैं तो आप पर कोई तो उम्मत पर कोई अजाब आम नहीं आएगा, ऐसा अजाब जिसमें सारी उम्मत हलाक हो जाए। लेकिन एक अजाब तो हर एक को आना है, वो क्या कि वो मौत आएगी। मौत आने के बाद मौत के बरजख के हालात पेश आएंगे, और फिर बिलाखिर कशा कशा वो इंसान महशर की तरफ जाएगा। तो ऐसा ना हो कि तुम इसी गफलत की हालत में हो और अचानक तुम पर मौत आ जाए और फिर तुम लोग उस अजाब के अंदर गिरफ्तार हो जाओ। तो मुसलमानों को भी बिलवास्ता ये ख्याब। हजरत अबादा इब्न सामित रजी अल्लाह तआला अन्हु से एक रिवायत है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब अल्लाह ताला किसी कौम को बाकी रखना और बढ़ाना चाहते हैं तो दो वस्फ उनमें पैदा कर देते हैं, एक हर काम में एतदाल और मियाना रवि, और दूसरे इफ्फत और इस्मत, पाक दामनी। यानी जो चीजें हक के खिलाफ हैं उनसे परहेज। और जब अल्लाह ताला किसी कौम को हलाक को बर्बाद करना चाहते हैं तो उन पर खयानत के दरवाजे खोल देते हैं, वो अमानतों में खयानत करते हैं, दूसरे के मालों पर डाका डालते हैं। यानी वो अपनी खयानतों और बदअमालियों के बावजूद दुनिया में कामयाब नजर आते हैं। इस पर दूसरे लोग बाज़ोकात रश करते हैं, लेकिन हकीकत में वो बहुत बड़ी खतरनाक चीज होती है, यानी अल्लाह ताला की तरफ से ढील, और फिर अचानक उनको पकड़ लिया जाता है। तो अगरचे यहां खिताब काफिरों को हो रहा है, लेकिन उसके साथ ही हम मुसलमानों के लिए भी एक बहुत बड़ी तंबीह का अल्लाह तबारक व तआला ने इसमें खिताब फरमाया है। अल्लाह ताला हम सबको उसको समझने की तौफीक अता फरमाए। तो ये जिक्र था जिस्मानी अजाब का। अब आगे अल्लाह ताला फरमाते हैं कि जिस तरह हम जिस्मानी अजाब देने के पर कादिर हैं उसी तरह एक रूहानी अजाब भी दे सकते हैं। वो क्या कि तुम्हारी सुनने की सलाहियत, तुम्हारे देखने की सलाहियत खत्म हो जाए और तुम्हारे दिलों पर मोहर लग जाए, अलैहिस्सलाम। यानी बाज़ औक़ात अल्लाह तबारक व ताला बदामालियों के नतीजे में ऐसा करते हैं कि हक बात सुनने की सलाहियत ही खो बैठता है इंसान, और साफ सीधी चीज को देखने की सलाहियत से महरूम हो जाता है, जिसका मतलब यह है कि दिल पर मोहर लग जाती है। जब कोई शख्स मुसलसल जिद और हठधर्मी का रवैया अख्तियार किया रहता है, बदामली भी करता है, उसको बदामली भी नहीं समझता, चोरी भी करता है और सीनाजोरी भी करता है, गुनाह भी करता है और उसको गुनाह मानने से इनकार भी करता है, जब यह उसका रवैया हद से गुजर जाता है तो एक मरहला आता है जब अल्लाह ताला उसके देखने सुनने की सलाहियत, देखने सुनने की सलाहियत यह नहीं कि उसको गूंगा जरूर गूंगा या बहरा बना दिया जाए या अंधा बना दिया जाए, बल्कि मतलब यह है कि हक बात उसके धर्म में आती ही नहीं, हक बात सुनी और सुनकर उसका कोई असर ना लिया, हक बात देखी आंखों से फिर भी उसका कोई असर ना लिया, तो फिर नतीजा होता है कि उसके दिलों पर मोहर लगा देती, लगा दी जाती है। कुल, आप कह दीजिए, राय तुम, जरा मुझे बताओ, इन अख़ज़ल्लाहु समाकुम अबसारकुम, अल्लाह ताला अगर तुम्हारी समाअत और तुम्हारी बसारत देखने की सलाहियत वो वापस ले ले, वह ख़त्म आला वक़ुलूबिकुम और तुम्हारे दिलों पर मोहर लगा दे, मन इलाहुन गैरुल्लाह यातीकुम बे, तो अल्लाह के सिवा कौन सा माबूद है जो तुम्हें वो वापस ला कर दे। जैसे मैंने अर्ज किया कि कुफारे मुशरिकीन अरब के वो अल्लाह को मानते थे, और जब बहुत सख्त कोई मुसीबत पड़ जाती थी तो फिर वो उस सूरत में अपने देवताओं के बजाय अल्लाह ही को पुकारते थे। तो फरमाते हैं कि अगर इस तरह हो जाए कि तुम्हारी सुनने की सलाहियत खत्म हो जाए, देखने की हो जाए, चाहे जाहिरी तौर पर ऐसा हो जाए या बातिनी तौर पर ऐसा हो जाए, तो कौन है कि अल्लाह ताला के सिवा जो तुम्हें लेकर आए। तो देखो, हम तुम्हें हर तरह की मुख्तलिफ तरीक़ों से तुम्हें बात समझाने की कोशिश कर रहे हैं और दलाइल पेश कर रहे हैं। उन्ज़ुर कैफ़ नुसर्रिफ़ुल आयात, देखो हम किस तरह 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 से इनके सामने निशानियां लाते हैं। ثم هم يصدفون, उसके बाद भी ये लोग एराज कर लेते हैं, यानी मुंह फेर लेते हैं। قل أرأيتكم إن أتاكم عذاب الله بغتة أو جهرة هل يهلك إلا القوم الظالمون, इनसे कहिए, तरह मुझे बताओ कि अगर अल्लाह का अजाब आ जाए अचानक आए, او جهرة يعلى الإعلان آئے, تو هل يهلك إلا القوم الظالمون, तो हलाक कौन होंगे, जालिम लोग, यानी तुम लोग। तुम ये कहते हो अजाब आ जाएगा तो हम इसलाह कर लेंगे अपनी, अरे भाई उस अजाब आएगा तो हलाक कौन होगा, तुम ही जालिम लोग होगे। तो हम दर हकीकत अपने पैगंबर जो भेजते हैं वो इसलिए भेजते हैं कि लोगों को ये बताएं कि जो थोड़ी थोड़ी तकलीफें तुम्हारे पर आ रही हैं ये एक अल्लाह ताला की तरफ से ताजियाना है। तो वो तुम्हें खुशखबरी सुनाते हैं कि अगर तुम इस ताजियाने को समझ लोगे और अपनी इसलाह कर लोगे तो तुम्हारे लिए जन्नत के दरवाजे खुले हैं, और अगर नहीं सुनोगे तो तुम्हारे लिए जहन्नम और अज़ाब है। तो मानुरसुल मुरसलीन अल्ला मुबशरीन व मुनज़रीन, हम रसूलों को इसीलिए भेजते हैं कि वो खुशखबरी सुनाने वाले होते हैं। कहा कि खुशखबरी कि अगर अल्लाह की तरफ रुजू करोगे तो तुम्हें जन्नत मिलेगी, जन्नत की नेमतें हासिल होंगी। वह मुनज़रीन और डराने वाले होते हैं, आगाह करने वाले होते हैं कि अगर तुम न सुधारा तुमने अपने आप को न सुधारा तो फिर तुम्हारे लिए अजाब जहन्नम है। पमन आमन व असलह, चुनाचे उसका अंदाजा बता दिया कि यह उनके खुशखबरी सुनाने और डराने का नतीजा ये होता है और उसका मतलब ये होता है कि पमन आमन व असलह, जो ईमान ले आए और अपनी इसलाह कर ले, फला खौफ़ अलैहिम वला हुम यहज़नून, तो उनको कभी कोई खौफ भी नहीं होगा और कोई गम भी नहीं होगा। ये जन्नत की अजीब व गरीब कैफियत है जो इस दुनिया में हम उसका तसव्वुर नहीं कर सकते। दुनिया में यह दुनिया खौफ और हुज़्न से खाली नहीं है। कोई बड़े से बड़ा बादशाह, साहिब इख्तदार, सरमायादार ऐसा नहीं है जो दुनिया में खौफ से और हुज़्न से मुबर्रा हो। खौफ होता है मुस्तकबिल का कि आइंदा कहीं ये ना हो जाए वो ना हो जाए। एक साहिब इख्तदार है, اس کو ہر وقت یہ خوف لگا ہوا ہے کہ کوئی بغاوت نہ کر دے، اور ایک مالدار ہے اس کو ہر وقت خوف یہ لگا ہوا ہے کہ میرا مال کہیں چلا نہ جائے آئندہ کا، اور غم ہوتا ہے ماضی کے اوپر کہ ماضی میں یہ واقعہ ہو گیا، ہائے افسوس میں اس مشکل میں مبتلا ہو گیا۔ تو ہر وقت انسان ان دو حالتوں میں رہتا ہے، ایک خوف ہے ایک حزن ہے۔ اچھے سے اچھی لذت بھی انسان کو حاصل ہو رہی ہو تو بھی اس کو خطرہ ہوتا ہے کہ کہیں یہ لذت ختم نہ ہو جائے، کھانا کھا رہا ہے مزہ آ رہا ہے لطف آ رہا ہے، لیکن ایک خوف دھڑکا لگا ہوا ہے کہ زیادہ کھاؤں گا تو پیٹ خراب ہو جائے گا، ایک خوف ہے۔ اور حزن ہوتا ہے ماضی کے اوپر، صدمہ ہوتا ہے ماضی کا، ماضی میں کوئی واقعہ پیش آ گیا اس کی تکلیف ہے، اس کا غم ہے، اور وہ غم کھائے جا رہا ہے انسان کو۔ لیکن آخرت میں جنت میں اللہ تعالیٰ ان دونوں چیزوں سے انسان کو مبرہ کر دے گا، نہ آئندہ کا خوف نہ ماضی کا غم۔ اس کیفیت کا ہم یہاں تصور ہی نہیں کر سکتے کہ جس میں نہ خوف ہو نہ حزن ہو، اس سے بڑی نعمت اور کوئی ہو نہیں سکتی۔ تو اللہ تبارک و تعالیٰ فرماتے ہیں ان کے اوپر نہ خوف ہوگا نہ وہ اس کے صدمے کا شکار ہوں گے۔ والذین کفروا بآیاتنا، والذین کذبوا بآیاتنا، جن لوگوں نے ہماری آیتوں کو جھٹلایا ہے، یمسہم العذاب، ان کو عذاب آ کر پکڑ لے گا، بما کانوا یفسقون، کیونکہ وہ نافرمانی کے عادی تھے۔ تو اس وقت میں جو پیغمبروں نے خوشخبری دی تھی اور جس چیز سے ڈرایا تھا، دونوں چیزیں سامنے آ جائیں گی۔ نیک لوگوں کے لیے جنت جس میں نہ خوف ہے نہ حزن ہے، اور کافروں کے لیے عذاب جس سے ان کو چھٹکارا نہیں ان کی بدعمالیوں کی وجہ سے۔ اللہ تبارک و تعالیٰ اپنے فضل و کرم سے ہمیں بدعمالی سے محفوظ فرمائے اور نیکی کرنے کی توفیق عطا فرمائے، اللہ تعالیٰ کی رضا کامل کی زندگی عطا فرمائے۔ واخر دعوانا الحمدللہ رب العالمین۔ www.darsquran.com